بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ نساء کی 58ویں اور 59ویں آیتوں کی تلاوت اور انواع سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری شہاد محمد انور نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن الله يأمركم أن تؤدوا الأمانات إلى وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ أَن تَحْكُمُوا بِالْعَدْلِ إِنَّ اللَّهَ وَدَقَ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है। निसंदेह ईश्वर तुम्हें आदेश देता है कि अमानतों को उनके मालिकों को लौटा दो, और जब कभी लोगों के बीच फैसला करो तो न्याय से फैसला करो। निसंदेह ईश्वर तुम्हें अच्छे उपदेश देता है, निश्चित रूप से वो सुनने और देखने वाला है। हे ईमान वालो, ईश्वर का आज्ञा पालन करो तथा पैगंबर और स्वयं तुम में से ईश्वर द्वारा निर्धारित लोगों का आज्ञा पालन करो। यदि किसी बात में तुम में विवाद हो जाए तो उसे ईश्वर की किताब और पैगंबर की ओर पलटाओ, यदि तुम ईश्वर और प्रलय पर ईमान रखते हो। निसंदेह विवादों को समाप्त करने के लिए ये पद्धति बेहतर है और इसका अंत अधिक भला है।
श्रोताओं, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज पर सुन रहे हैं। आज शुक्रवार है, मुर्दाद माह की 15, जिलिंजा की 26 और अगस्त की 6 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के उपरांत आप अपना मनपसंद कार्यक्रम सुनेंगे पत्रो संसार, और सभा का अंतिम कार्यक्रम होगा विज्ञान की डगर। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए। बिस्मिल्लाह रहमान रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति सैयद रईसी ने विभिन्न देशों के प्रतिनिधिमंडलों से मुलाकात में ईरान का पक्ष रखा। ईरान और भारत ने संबंधों में विस्तार पर बल दिया। इसराइल ने दक्षिणी लेबनान में हिजबुल्लाह के ठिकाने पर हमला किया। भारत नियंत्रित कश्मीर में झड़पे और फिर दिखा संदिग्ध ड्रोन। और अब आप विस्तार से अख्तर अब्बास से समाचार सुनिए। इस्लामी गणतंत्र ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने शपथ ग्रहण समारोह में शामिल होने वाले विभिन्न देशों के प्रतिनिधिमंडल से मुलाकात में इस बात पर बल दिया कि पड़ोसी क्षेत्रीय और दुनिया भर के देशों के साथ संबंधों को विकसित करना उनकी सरकार की विदेश नीति का सबसे महत्वपूर्ण लक्ष्य होगा। ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने अपने शपथ ग्रहण समारोह में भाग लेने वाले संयुक्त अरब अमारात के विशेष दूत से बातचीत करते हुए दोनों देशों के बीच संबंधों को बढ़ावा देने के लिए एक संयुक्त मैकेनिज्म की आवश्यकता पर बल दिया। सैयद इब्राहिम रईसी ने मजलूम फिलिस्तीनियों के समर्थन को ईरानी राष्ट्र की दोस्ती का व्यवहारिक उदाहरण करार देते हुए कहा कि हर तरह के प्रतिबंधों और दबावों के बावजूद हम फिलिस्तीनी राष्ट्र का समर्थन करते हुए अपने धार्मिक और मानवीय कर्तव्य पर अमल करते रहेंगे। उन्होंने कहा कि हम आशा करते हैं कि अन्य इस्लामी और अरब देश भी फिलिस्तीनियों के समर्थन में आगे आएंगे। ईरान के राष्ट्रपति ने बल देकर कहा कि यमन के मुद्दे को यमनियों के बीच ही सुलझाया जाना चाहिए, और इस संबंध में क्षेत्र के देशों के संयुक्त विचार क्षेत्रीय शांति और स्थिरता के मार्ग को प्रशस्त करेंगे, जिससे क्षेत्रीय देशों के हितों की रक्षा की गारंटी दी जा सकती है। इस्लामी गणतंत्र ईरान के राष्ट्रपति ने सर्बिया के स्पीकर एवोस्ता दाजिच से मुलाकात में कहा कि दोनों देशों के बीच संबंध और सहयोग के विस्तार की बेपनाह गुंजाइश मौजूद है, और हम सर्बिया के साथ संबंधों को विस्तृत करेंगे। सैयद इब्राहिम रईसी ने बांग्लादेश के विदेश मंत्री शहरयार आलम से मुलाकात में तेहरान और ढाका के संबंधों में विस्तार के लिए सारी संभावनाओं के प्रयोग की आवश्यकता पर बल दिया, और कहा कि दोनों देशों को एक दूसरे से अधिक निकट लाने के लिए सहयोग के नए कदम उठाए जाएंगे। सैयद इब्राहिम रईसी ने इसी तरह रोहिंग्या मुसलमानों की मेजबानी करने पर बांग्लादेश की प्रशंसा की और कहा कि उम्मीद है कि रोहिंग्या मुसलमानों के अत्याचार से मुक्ति दिलाने के लिए अपनी क्षमताओं को प्रयोग किया जाएगा। राष्ट्रपति सैयद इब्राहिम रईसी ने अजरबैजान गणराज्य की संसद सभापति साहिबा गफारावा से मुलाकात में ईरान और अजरबैजान गणराज्य की ऐतिहासिक सांस्कृतिक और आस्था संबंधी समानताओं का उल्लेख करते हुए विभिन्न क्षेत्रों में दोनों देशों के संबंधों के कहा कि विभिन्न क्षेत्रों में दोनों देशों के संबंधों के स्तर पर्याप्त नहीं है, और हम दोनों राष्ट्रों के हितों के संबंधों के परिप्रेक्ष्य में संबंधों को स्तर को ऊंचा ले आने और संबंधों को मजबूत बनाने का इरादा रखते हैं। सैयद इब्राहिम रईसी ने कहा कि ईरान अजरबैजान गणराज्य की प्रगति और सुरक्षा को अपनी प्रगति और सुरक्षा समझता है। सैयद इब्राहिम रईसी ने तंजानिया और जंगबार के संसद सभापतियों से मुलाकात में द्विपक्षीय संबंधों को महत्वपूर्ण और वांछित करार दिया। इस्लामिक गणतंत्र ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने इराक विशेषकर इराकी कुर्दिस्तान क्षेत्र के सहयोग के स्तर को वांछित हालात से दूर करार दिया और कहा कि ईरान और इराक के संबंधों के बीच गहरे और महत्वपूर्ण संबंध हैं और दोनों के बीच गिद्दिली लगाव है। राष्ट्रपति डॉक्टर इब्राहिम रईसी ने तेहरान और नई दिल्ली के बीच संबंधों में विस्तार के लिए नए कदम उठाने पर बल दिया है। राष्ट्रपति सैयद इब्राहिम रईसी ने भारतीय विदेश मंत्री एस जयशंकर से मुलाकात में कहा कि ईरान और भारत को आज से नए नजरिए से क्षेत्रीय अंतर्राष्ट्रीय तथा द्विपक्षीय संबंधों में विस्तार के लिए नए और सबसे अलग कदम उठाने चाहिए। उन्होंने कहा कि ईरान की सरकार पड़ोसी तथा क्षेत्रीय देशों विशेषकर भारत के साथ संबंधों में विस्तार की नीति को पूरी ताकत से आगे बढ़ाएगी। उनका कहना था कि विभिन्न क्षेत्रों विशेषकर आर्थिक व्यापारिक और नवीन तकनीक के क्षेत्र में दोनों देशों के बीच अपार क्षमताएं पाई जाती हैं जिन्हें संबंधों के स्तर को मजबूत करने के लिए प्रयोग किया जाना चाहिए। राष्ट्रपति सैयद रईसी ने तेहरान नई दिल्ली के संबंधों के स्तर को बढ़ाने के मार्ग में संयुक्त कार्यक्रमों की आवश्यकता पर बल देते हुए कहा कि सहयोग के संयुक्त कार्यक्रम के अंतर्गत हम दोनों राष्ट्रों के हितों की परिधि में दोनों देशों के संबंधों को आगे बढ़ाने के लिए अहम कदम उठा सकते हैं। इस मुलाकात में भारत के विदेश मंत्री एस जयशंकर ने शपथ ग्रहण समारोह में राष्ट्रपति के भाषण का स्वागत करते हुए दोनों देशों के संबंधों में विस्तार का स्वागत किया और कहा कि आपके नजरिए को हम भारतीय प्रधानमंत्री और राष्ट्रपति के सामने रखेंगे और संबंधों के स्तर को सबसे उच्च स्तर पर ले जाने की कोशिश करेंगे। ईरान पर हमला करने की इसराइल की हालिया धमकी पर तेहरान ने कड़ी प्रतिक्रिया जताते हुए कहा है कि इसराइल के हर मूर्खतापूर्ण कदम का मुंहतोड़ जवाब दिया जाएगा। गुरुवार की रात ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खतीब जादे ने अपने एक ट्वीट में कहा कि इसराइल अंतर्राष्ट्रीय कानूनों को पैरों तले रौंद रहा है और अब वो बहुत ही रिडाई से ईरान पर हमला करने की धमकी दे रहा है। उसके इस रवैये की वजह पश्चिम द्वारा उसका अंधा समर्थन है। खतीब जादे का कहना था कि हम बहुत ही स्पष्ट शब्दों में चेतावनी दे रहे हैं कि ईरान के खिलाफ किसी भी तरह की कार्रवाई का मुंहतोड़ जवाब दिया जाएगा। हमारा इम्तिहान न लो। IRGC के कमांडर हुसैन सलामी ने बुधवार को इसराइल की ताजा धमकियों के जवाब में कहा कि इसराइल समेत जो दुश्मन ईरान को धमकियां दे रहे हैं उन्हें ईरान की आक्रामक और रक्षात्मक शक्ति से डरना चाहिए। 15 साल लिबनान के राष्ट्रपति मिशेल ऑन ने माफ कीजिएगा लिबनान के राष्ट्रपति मिशेल ऑन ने दक्षिणी लिबनान में इसराइल के हवाई हमलों की कड़ी निंदा करते हुए कहा कि 2006 के बाद से इसराइल ने पहली बार लिबनानी गांवों पर हमला किया है जिससे उनके देश के प्रति आक्रामक इरादों में वृद्धि का पता चलता है। मिशेल ऑन का कहना था कि ये हमला देश की सुरक्षा और स्थिरता के लिए सीधा खतरा है और इसने संयुक्त राष्ट्र सुरक्षा परिषद के प्रस्ताव का उल्लंघन किया है। याद रखें कि इसराइल ने 2006 में हिजबुल्ला के खिलाफ 33 दिनों का युद्ध लड़ा था। दक्षिणी लिबनान में हिजबुल्ला का विशेष प्रभाव है और इसे इस्लामी प्रतिरोधी संगठन का गढ़ माना जाता है। हिजबुल्ला का कहना है कि ये रॉकेट उसने फायर नहीं किए बल्कि बाद में ये लिबनान में सक्रिय फिलिस्तीनी गुटों का काम है। भारत नियंत्रित कश्मीर के राजौरी जिले में शुक्रवार को सुरक्षा बलों और अलगावादी छापामारों के बीच मुठभेड़ हुई जिसमें 2 छापामारों के मारे जाने की सूचना है। भारत के सुरक्षा अधिकारियों ने बताया कि खुफिया जानकारी मिलने के बाद पुलिस और सुरक्षा बलों ने जिले के थानामंडी वन क्षेत्र में घेराबंदी कर तलाश अभियान शुरू किया था। सुरक्षा बलों के छापामारों तक पहुंचने के बाद मुठभेड़ शुरू हो गई। अभियान की निगरानी कर रही राजौरी की पुलिस अधीक्षक शीमा नबी कस्बा ने भी इलाके में मुठभेड़ होने की पुष्टि की है। दूसरी ओर आज तड़के सांबा में अंतर्राष्ट्रीय सीमा के पास ड्रोन गतिविधि देखी गई। भारतीय सेना के पश्चिमी कमान ने कहा कि क्षेत्र की खोज के दौरान हथियार और गोला बारूद की बरामदगी हुई है। जम्मू कश्मीर के सांबा जिले में सुरक्षा बलों ने शुक्रवार को भारी मात्रा में हथियार और गोला बारूद बरामद किए। उन्होंने बताया कि सूचना मिलने पर पुलिस और सेना ने सारथियान सीमावर्ती गांव में तलाशी अभियान चलाया। उन्होंने बताया कि तलाशी के दौरान एक बोरे में 2 पिस्तौल 5 मैगजीन और 122 कारतूस बरामद हुए। ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। अफगानिस्तान में तालिबान की प्रगति और कई क्षेत्रों میں قبضے کے دوران لوگوں کے جنسنگھار اور الپ سنکھیکوں کے خلاف گھرنا اور طالبان کا کرور چہرہ پھر سے سامنے آنے لگا ہے۔ پراپت رپورٹ کے انوسار افغانستان کے پکتیا پرانت میں استھت چمکانی علاقے میں گردوارا تھالا صاحب کی چھت سے طالبان نے سکھوں کے پوتر دھوج نشان صاحب کو اتروا دیا ہے۔ اس ایتہاسک گردوارے پر شری گرو نانک دیو بھی گئے تھے۔ بھارت کی سرکاری سماچار ایجنسی ANI کے پترکار نے اس بارے میں ٹویٹ کیا اور فوٹو شیئر کی جس میں دھوج کے استھان سے نشان صاحب ہٹا دکھ رہا ہے۔ اسی گردوارے کے سے بیتے سال ندان سنگھ سچ دیوا نام کے شخص کو کڈنیپ کر دیا گیا تھا۔ اب ایک بار پھر سے نشان صاحب اتارے جانے سے یہ گردوارا چرچا میں ہے۔ اس سے پہلے پچھلے ورش مارچ میں کابل میں ایک آتنکی حملے میں سکھ سمودائے کے 30 لوگوں کی موت ہو گئی تھی۔ طالبان نے افغان سینکوں کے ساتھ بھیشن لڑائی کے بعد افغانستان کے کنگ شہر پر قبضہ کر لیا ہے۔ دکشن افغانستان کے استھت نیمروز پرانت کے اپ گورنر محمد نبی باراہوئی نے کہا کہ کنگ شہر نیمروز پرانت کا چوتھا شہر ہے جس پر طالبان نے قبضہ کر لیا۔ COVID-19 سے سمبندھت ایک پردرشن کے دوران ویکسین جنادیش کا ورودھ کر رہے پردرشنکاریوں دوارا پھینکے گئے پتھر سے سینٹ وسینٹ اینڈ گرینڈائنز کے پردھان منتری کا سر پھٹ گیا اور وہ خون سے لت پت ہو گئے۔ گھائل ہونے کے بعد اس سے کیریبیائی دیش کے پردھان منتری رافائل گونسالویس کو بارباڈوس کے ایک اسپتال میں بھرتی کرایا گیا جہاں ان کی حالت استھر ہے۔ ٹوکیو اولمپک میں مہیلا ہاکی کے کانسی پدک مقابلے میں برٹن کی ٹیم نے بھارت کو 4-3 سے ہرا کر برونز میڈل اپنے نام کر لیا ہے۔ شکروار کو کھیلے گئے بے حد رومانچک میچ میں بھارتی ٹیم نے 0-2 سے پچھڑنے کے بعد زبردست واپسی کرتے ہوئے 3-2 سے بڑھت بنا لی تھی۔ تیسرے کوارٹر تک اسکور 3-3 تک برابر رہا لیکن چوتھے کوارٹر میں گریٹ برٹن نے گول داغ کر بھارت کو پچھاڑ دیا۔ اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹری سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستوں، میں ہوں رویش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کارکرم میں۔ آج کے کارکرم میں ہم سب سے پہلے بات کریں گے اسلامی گڑتنتر ایران کے راشپتی کے شپت گرہن سماروہ میں آئے نیتاؤں اور پرتندھیوں سے سید ابراہیم رئیسی کی ملاقات کے بارے میں۔
اسلامی گڑتنتر ایران کے راشٹرپتی سید ابراہیم رئیسی،
اور پھر بات کریں گے لبنان کے ایک ایسے شاعر اور ودوان کی جنہوں نے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پریجنوں کے سمبندھ میں 12 سے ادھک کتابیں لکھی ہیں۔
قد غدرت الحسین۔
اور انت میں چلیں گے بھارت، جہاں کشمیر کے تازہ گھٹنا کرموں سے ہمارے سمواددات آپ کو اوگت کرائیں گے۔
دو ورش کے طویل سمے کال کے بعد سری نگر کی
تو سب سے پہلے بات کرتے ہیں اسلامی گڑتنتر ایران کے 8ویں راشٹرپتی کے شپت گرہن سماروہ میں پہنچے وشو بھر کے نیتاؤں اور پرتندھیوں سے راشٹرپتی رئیسی کی ملاقات کے بارے میں۔ اس سمبندھ میں وستار سے ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی اختر عباس۔
اسلامی گڑتنتر ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے شپتھ گرہن سماروہ میں شامل ہونے والے وبھن دیشوں کے پرتندھی منڈل سے ملاقات میں اس بات پر بل دیا کہ پڑوسی شیتری اور دنیا بھر کے دیشوں کے ساتھ سمبندھوں کو وستار دینا ان کی سرکار کی ودیش نیتی کا سب سے مہتوپورن لکش ہوگا۔ ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے اپنے شپتھ گرہن سماروہ میں بھاگ لینے والے سنیکت عرب امارات کے وشیش دوت سے بات چیت کرتے ہوئے دونوں دیشوں کے بیچ سمبندھوں کو بڑھاوا دینے کے لیے ایک سنیکت میکانزم کی آوشکتا پر بل دیا۔ راشٹرپتی سید ابراہیم رئیسی نے کہا کہ ایران سنیکت عرب امارات اور اس کھیتر کے انیہ دیشوں کا سچا متر ہے۔ انہوں نے کہا کہ سنیکت عرب امارات کی جنتا ہمارے دل میں بستی ہے۔ راشٹرپتی رئیسی نے کہا کہ دونوں دیشوں کی سرکاروں کے بیچ گھنشت سمبندھ ایران اور سنیکت عرب امارات کے لوگوں کے بیچ مہتری پورن بھائی چارے کے سمبندھوں اور سہیوگ کو ادھک قریب لا سکتے ہیں۔ سید ابراہیم رئیسی نے مظلوم فلسطینیوں کے سمرتھن کو ایرانی راشٹر کی دوستی کا ویوہارک ادھارن قرار دیتے ہوئے کہا کہ ہر طرح کے پرتبندھوں اور دباؤں کے باوجود ہم فلسطینی راشٹر کا سمرتھن کرتے ہوئے اپنے دھارمک اور مانویہ کرتو پر عمل کرتے رہے ہیں۔ انہوں نے کہا کہ ہمیں آشا ہے کہ انیہ اسلامی اور عرب دیش بھی فلسطینیوں کے سمرتھن میں آگے آئیں گے۔ سید ابراہیم رئیسی نے کہا کہ اگر سب ایک جٹ ہو کر فلسطین کا سمرتھن کرتے ہیں تو بہت جلد ہی اسرائیلیوں کے اتیاچاروں اور پاشوک حملوں کو روکا جا سکتا ہے۔ ایران کے راشٹرپتی نے بل دے کر کہا کہ یمن کے مدعے کو یمنیوں کے بیچ ہی سلجھایا جانا چاہیے اور اس سمبندھ میں کھیتر کے دیشوں کے سنیکت وچار کھیتری شانتی اور استھرتا کے مارگ کو پرشست کریں گے جس سے کھیتری دیشوں کے ہتوں کی رکشا کی گارنٹی دی جا سکتی ہے۔ سید ابراہیم رئیسی نے اسپشٹ شبدوں میں کہا کہ اسرائیل کھیتری راشٹروں کا دوست نہیں ہے بلکہ وہ اپنے شڈینترکاری طریقوں سے سمبندھوں کو سامان کر کے اسلامی جگت کو کمزور کرنے کی کوشش کر رہا ہے۔ اس بیچ دکشن افریقہ کی اسپیکر ٹینڈی آر کے ساتھ ملاقات میں ایرانی راشٹرپتی سید رئیسی نے کہا کہ رنگ بھید ویوستھا کے انمولن کے بعد ایران کے دکشن افریقہ کے ساتھ سمبندھ ہمیشہ اچھے رہے ہیں۔ وبھن کھیتروں میں دونوں دیشوں کی شمتاؤں کو دیکھتے ہوئے دوپکشی سمبندھوں میں وستار کی کافی سمبھاونائیں پائی جاتی ہیں۔ اس ملاقات میں افریقہ کی اسپیکر ٹینڈی آر نے ایران کے نئے راشٹرپتی کو اپنے دیش اور راشٹر تتھا راشٹرپتی کی اور سے مبارکباد دیتے ہوئے کہا کہ دکشن افریقہ سبھی کھیتروں میں ایران کے ساتھ ویاپک سہیوگ میں دلچسپی رکھتا ہے، اسی لیے ہم نے کبھی بھی ایران کے خلاف امریکہ کے ایک پکشی پرتبندھوں کو مانیتا پردان نہیں کی۔ اس بیچ ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے ان کے شپتھ گرہن سماروہ میں بھاگ لینے پہنچے بھارت کے ودیش منتری ایس جے شنکر سے ملاقات میں کہا کہ اسلامی گڑتنتر ایران بھارت کے ساتھ ویاپک سمبندھ استھاپت کرنے کے لیے وشیش مہتو دیتا ہے۔ انہوں نے کہا کہ آج سے ہی ہمیں دوپکشی کھیتری اور انتراشٹری سمبندھوں کے وکاس میں نئے درشٹیکون کے ساتھ نئے اور وششٹ قدم اٹھانے چاہیے۔ راشٹرپتی رئیسی نے کہا کہ دونوں دیشوں میں وبھن کھیتروں میں وشیش روپ سے آرتھک ویاپارک اور نئے اودیوگک شمتائیں پائی جاتی ہیں جن کا اپیوگ ہمیں سمبندھوں کے استر کو مضبوط کرنے کے لیے کرنا چاہیے۔ وہیں بھارتی ودیش منتری ایس جے شنکر نے سید ابراہیم رئیسی سے ملاقات میں ان کے دوارا شپتھ گرہن سماروہ میں دیے گئے بھاشن کا سواگت کیا۔ انہوں نے کہا کہ بھارت اور ایران کے پاس دوپکشی سہیوگ اور سمبندھوں میں وستار کی اپار سمبھاونائیں اور شمتائیں موجود ہیں۔ بھارت کے ودیش منتری نے کہا کہ ہم آپ کے دوارا کہی گئی باتوں کو بھارتیہ راشٹرپتی اور پردھان منتری تک پہنچائیں گے اور ساتھ ہی ہمارا پریاس رہے گا کہ ہم آپسی سہیوگ کو اچھتم استر تک لے جائیں۔
اور اب چلتے ہیں لبنان اور بات کرتے ہیں اچھے لوگوں کے چاہنے والوں کی۔ جی ہاں، لبنان کے ایک ایسے ودوان جن کی زندگی نہج البلاغہ نے بدل دی، اس بارے میں بیروت سے آئی آر آئی بی کے سنواد داتا حسن عظیم زادے ادھک جانکاری دے رہے ہیں ہمارے ساتھ ہی سید میسم کی آواز میں۔
قد غدرت الحسین طعنا وظلم۔
لبنانی شاعر، ودوان اور اسلام کے ورشٹھ عیسائی جانکار۔
نستضيف الكاتب والاديب اللبناني ميشيل كعبي۔
والدي له مكانه في قلبي كبيره لانه اعطاني الطريق الصحيح، يعني خط لي الطريق الصحيح۔
مشل قادی کا کہنا ہے کہ نہج البلاغہ میں ان کے پتا کی روچی اسلام اور پیغمبر اسلام کے پریجنوں کو پہچاننے کی پہلی سیڑھی تھی۔
مجرد شکر للجمہوریہ الاسلامیہ الایرانیہ۔
لبنان میں ایران کے وڑجے دوتواس نے مشل قادی دوارا 50 وشوں تک عیسائیوں کے بیچ اسلام، پیغمبر اسلام اور ان کے پریجنوں کے سندیشوں کو پہنچانے کے لیے ان کے سمان میں اچھے چاہنے والے کے شیرشک کے تحت ایک کاریکرم کا آیوجن کیا۔
لازم بود کہ بعد از نیم قرن و بعد از نوشتن بیش از 12 کتاب راجع
ایرانی وارجہ دوتواز کے پرمکھ کا کہنا ہے کہ یہ بہت ضروری تھا مشل قادی کے جنم دیوس پر ان کا سمان کرنا، کیونکہ انہوں نے 50 وشوں تک ادھین کیا اور 12 سے ادھک پیغمبر اسلام کے پریجنوں کے بارے میں کتابیں لکھی ہیں۔
امام علی،
مشل قادی کہتے ہیں کہ امام علی کے آشرجنک ویکتتو نے مجھے مجبور کیا کہ میں اسلام کے بارے میں ادھین کروں۔ شیعہ اماموں کی شیلی آکرشت کرنے والی ہے اگر دنیا کے سامنے اسے صحیح ڈھنگ سے پیش کیا جائے۔ سمان سماروہ میں شامل ودوانوں اور بدھ جیویوں نے مشل قادی کو اسلام کے دسیوں عیسائی جانکاروں میں سے ایک اسپشٹ ادھارن بتایا کہ جنہوں نے صحیح ڈھنگ سے پیغمبر اسلام اور ان کے پریجنوں کو پہچانا ہے۔ لبنان کے مسلم اسکالرز ایسوسیشن کے ورشٹھ سدسیہ کا کہنا ہے کہ ایران کی اسلامی کرانتی وہ پل ہے جس نے اسلام اور عیسائی دھرم کو ایک دوسرے کو پہچاننے کا موقع دیا ہے، اور اس کی ایک مثال مشال قادی جیسے ودوانوں کا سامنے آنا ہے۔ تسخیری کا کہنا ہے کہ مشال قادی ایک وششٹ ویکتتو کے مالک ہیں، وہ ساہتیہ کے بہترین جانکار ہیں، اور یہی کارن ہے کہ قادی کو آج پوری دنیا سویتنتر پریمی کے پرتیک کے روپ میں جانتی ہے۔ سماروہ کے انت میں ایران کے سنسکرتی اور اسلامی مارگدرشن کے منتری نے انہیں ایک یادگاری شیلڈ دی، اور ساتھ ہی امام رضا انتراشٹریہ اتسو کا چنہ بھی اس اسلام وادی شاعر کو دیا گیا۔ پرسدھ شاعر اور اسلام کے جانکار مشل قادی نے سماروہ میں اس بات پر بل دیا کہ پیغمبر اسلام کے پریجنوں کی شیلی اسلامی دھرموں اور عیسائی دھرم کو نزدیک لانے کا سب سے اچھا راستہ ہے۔
حسن عظیم زاده، خبرگزاری صدا و سیما، بیروت۔
اور اب رک کرتے ہیں بھارت کا اور بات کرتے ہیں بھارت پر شاسد کشمیر میں 2 ورشوں بعد آرم ہوئی جمعے کی نماز کی، ساتھ ہی جھڑپوں کے بیچ گھاٹی کی سڑکوں پر پردرشن کرتی پی ڈی پی پرمکھ محبوبہ مفتی کی۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں شری نگر سے ہمارے سمباد داتا سپتے محمد حسن۔
2 ورش کے طویل سمے کال کے بعد سری نگر کی اتہاسک جامع مسجد کو نمازیوں کے لیے کھول دیا گیا، اور آج 2 ورش کے بعد سری نگر کی جامع مسجد میں نماز جمعہ ادا کیا گیا۔ یہاں پر لوگوں کی ایک اچھی خاصی سنکھیا اس اوسر پر موجود تھی نمازیوں کی، اور انہوں نے COVID-19 کے جو گائیڈ لائنز ہیں ان پر مکمل طور پر عمل کیا۔ اس اوسر پر نمازیوں نے ایک بار پھر میروائز کشمیر مولوی عمر فاروق، جو حریت کے ایک دڑے کے ادھیکش بھی ہیں، کی نظر بندی سماپت کرنے کا مطالبہ کیا۔ انہوں نے کہا کہ میروائز ایک دارمک نیتا بھی ہیں، لہذا انہیں دارمک ذمہ داری نبھانے کی انومتی ہونی چاہیے۔ ادھر جموں پرانت کے راجوری کے ایک نکٹوردی چھیتر میں بھارتی سرکشا بلوں اور الگاں وادی چھاپہ ماروں کے بیچ ایک مڑبیڑ میں 2 الگاں وادی چھاپہ ماروں کے ہتات ہونے کی سوچنا ہے، جن کے نینترن سے اسلحہ اور گولہ بارود برامد کرنے کا بھی دعویٰ کیا گیا۔ مڑبیڑ میں سرکشا بلوں کا کیا کوئی نقصان ہوا یا نہیں، اس بارے میں پولیس پروکتا نے کچھ نہیں بتایا۔ اس بیچ جموں کشمیر پیپلز ڈیموکریٹک پارٹی کے ادھیکش محبوبہ مفتی نے کہا ہے کہ نئی دہلی یہ کوشش کر رہے ہیں کہ جموں کشمیر میں سب کچھ ٹھیک ٹھاک ہے، پرنتو ہمیں اپنی بات کہنے کی اجازت بھی نہیں دی جا رہی ہے۔ سری نگر میں انہوں نے ایک پردرشن کے بیچ کہا کہ 5 اگست کو جو نرنے نئی دہلی نے لیا وہ غیر آئینی اور غیر قانونی ہے، اور اس کا ہم ورودھ جاری رکھیں گے۔ اس اوسر پر اگرچہ پولیس نے پہلے انہیں روکنے کا پریاس کیا، پرنتو بعد میں انہیں جانے کی انومتی دے دی گئی اور انہوں نے شانتی پوروک ڈھنگ سے اپنا پردرشن کیا۔
یہاں تو سب کچھ ٹھیک ہے، باہر بھی نہیں نکلنے دیتے آپ، 2 قدم چلنے نہیں دیتے۔
چلیے آگے چلیے،
یہ کیسے نارمل سی ہے؟ ایک پیسفل ڈیمونسٹریشن کر رہے ہیں، پروٹیسٹ نکال رہے ہیں، تو ہمیں نکلنے کیوں نہیں دے رہے ہیں؟ ہمارے کالے جھنڈے کیوں اتارے؟ یہاں کے لڑکوں کو آج تھانے میں بند کیوں کیا جا رہا ہے؟ دکانداروں کو زبر سے دکانیں کھولنے کے لیے کیوں مجبور کیا جا رہا ہے؟
الیکھنیہ ہے کہ 5 اگست 2019 کو کشمیر کا وشیش درجہ سماپت کر دیا گیا، جس کے بعد مین اسٹریم جماعتوں کے ساتھ ساتھ عام لوگ بھی اس نرنے سے خوش نظر نہیں آ رہے ہیں۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
دوستوں، اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں، ہماری آج کی سبھا کا انتم کاریکرم ہوگا وگیان کی ڈگر، لیکن اس سے پہلے پرستوت ہے کاریکرم پتر سنسار۔
پتر سنسار۔ دوستو، کاریکرم پتر سنسار میں آپ کا سواگت ہے۔ اپنی دیدی مریم مہر دادی اور بھیا احمد عباس کا سلام سویکار کیجیے۔
دوستو، ہمیں آشا ہے کہ آپ سکشل ہوں گے اور اپنا من پسند کاریکرم سننے کے لیے تیار بیٹھے ہوں گے۔ دیدی آج بھی کئی آئٹم کاریکرم میں شامل کریں گی۔
جی، تو سب سے پہلے ای میل شامل کر رہے ہیں۔ یہ دولت پور، دکشن دیناجپور، پشچم بنگال سے رتن کمار پال کا ای میل ہے۔ انہوں نے لکھا ہے کہ میں آپ کے کاریکرموں کی ایک آڈیو کلپ بھیج رہا ہوں، کرپیا اپنے کیو ایس ایل کارڈ سے میری ریسپشن رپورٹ کی پشٹی کریں اور میرے لیے کچھ اسمرتی چنہ بھیجے، دھنیواد۔ اور سمپو بھی بھیجا ہے انہوں نے، سمپو ریمارکس ان کے 3333 فیر ہے۔
جی جی، بہت اچھی بات ہے اور ہم آبھاری ہیں پال جی کے کہ اتنی ذمہ داری کے ساتھ۔ دیکھیے دیدی، بعض شروتا ایسے ہیں جو بڑی ذمہ داری سے
جی
اپنی بھومکا نبھاتے ہیں، یعنی صرف یہ نہیں رہتا کہ وہ کاریکرم
سن رہے ہیں یا
بلکہ اس میں سہیوگ کرتے ہیں، اپنے اینڈ سے ان کا بھی ایک سہیوگ رہتا ہے اور یہ سراہنیہ ہے۔
جی، اور اگلا ای میل ہے پانڈوچیری سے ایس این سنگھ کا، لکھتے ہیں میں لکھنؤ میں تھا تو آپ کے یہاں سے پرسارت کاریکرم سنتا تھا، اب پانڈوچیری میں ہوں، مجھے فارسی جاننے کا شوق ہے، آپ کے کاریکرم سے میں نے بہت کچھ سیکھا ہے، ہو سکے تو مجھے کوئی کتاب فارسی سیکھنے کی ہے تو بھیج دیجیے گا۔
بہت بہت دھنیواد، اور ہمارے لیے بہت خوشی کی بات ہے کہ پانڈوچیری سے یا پڈوچیری سے ہمارے لیے اس پرکار کے ای میل آئیں اور اس پرکار ہمارے شروتا اپنے وچار ویکت کریں۔ دیدی، آپ تو جانتی ہیں کہ بھارت میں کچھ علاقے ایسے ہیں جن کو ہندی پٹی کہا جاتا ہے، لیکن اس سے باہر بھی ہندی پریمی اور ہندی بھاشی اور ہندی بولنے سمجھنے والے لوگ ہیں، تو ان سے سمپرک ہوتا ہے اور ان کی اور سے کوئی ای میل آتا ہے، کوئی کمنٹ آتا ہے تو خوشی بڑھ جاتی ہے۔ پستک بھیجنے کی جہاں تک بات ہے دیدی، مجھے لگتا ہے شاید یہ سلسلہ فی الحال رکا ہوا ہے، یعنی کافی دن سے یہ سلسلہ بند ہے، تو شاید یہ سمبھو نہ ہو سکے،
لیکن یہ انہوں نے، مجھے لگتا ہے کہ ہمارے جو کاریکرم تھا فارسی سیکھے، اس سے بہت کچھ سیکھا ہے انہوں نے۔
جی، وہ کاریکرم بہت لمبا چلا، بہت لمبا کاریکرم تھا، ابھی فی الحال رک گیا ہے، لیکن اب دیکھنے میں یہ ہے کہ کوشش یہ ہے کہ اس کی جگہ پہ دوسرا کاریکرم، دوسری شرنکھلا شروع ہو اور آگے بڑھے، لیکن ابھی اس کے بارے میں نرنے نہیں لیا گیا ہے، تو فی الحال تو یہ کاریکرم رکا ہوا ہے۔ دیدی، آپ ای میل کے بعد عام طور پر سنسکرتی سے جڑی خبر کوئی سناتی ہیں ایرانی سنسکرتی سے، تو آج کے لیے آپ نے کیا چنا ہے؟
کچھ صحیح کہا آپ نے، تو اب تو باری ہے ایرانی سنسکرتی سے جڑی خبر کی، اور آج ہم ایرانی ڈاکیومنٹری فلم نو روم فار اینجلز اور دا ایکسوڈس کو جو پیرس میں ایوارڈ ملا ہے، ایوارڈ یعنی اس کو چنا گیا ہے ایوارڈ کے لیے،
جی
جی،
नामांकित हुई
नामांकित हुआ है जी। ये तब की बात है जब ईरानी एनिमेशन द फोर्थ वॉल को 19वें ज़ग्रेब फिल्म फेस्टिवल में पुरस्कार मिला था, उसके बाद इसे चुना गया है।
जी जी।
साम कलांतरी द्वारा बनाई गई नो रूम फॉर एंजल्स को 23 और 26 जून को प्रदर्शित किया गया था और द एक्सोडस को 24 और 28 जून को। 2021 में बहमन कियारोस्तमी द्वारा इसे बनाया गया था। पेरिस उत्सव में कम से कम 30 फीचर फिल्मों के साथ साथ शॉर्ट और लॉन्ग डॉक्यूमेंट्री को प्रदर्शित किया गया जो 23 और 29 जून तक चला। द एक्सोडस फिल्म की थीम घर वापस लौटने वाले अफगान प्रवासियों के मामलों को संभालने वाले केंद्र पर आधारित है।
जी जी।
इस केंद्र का काम अवैध रूप से ईरान में प्रवेश करने वाले अफगान प्रवासियों को पंजीकृत करना होता है। इस फिल्म को पहले ही ईरानी वृत्तचित्र फिल्म समारोह में पुरस्कार प्राप्त हुआ है। द एक्सोडस को पहली बार अंतर्राष्ट्रीय स्तर पर हॉट डॉग्स कैनेडियन इंटरनेशनल डॉक्यूमेंट्री फेस्टिवल में प्रदर्शित किया गया था। नो रूम फॉर एंजल्स डॉक्यूमेंट्री जिसमें दक्षिण एशिया में होने वाली हॉकी प्रतियोगिता में दक्षिण कोरिया वर्सेस ईरान ने भाग लिया था
जी।
और उस दौरान राष्ट्रीय ईरानी लड़कियों की हॉकी टीम के सामने आने वाली जटिल समस्याओं पर यह डॉक्यूमेंट्री बनाई गई है। फिल्म पहले ही ईरान में आयोजित दो समारोह में कई पुरस्कार जीत चुकी है तथा अंतर्राष्ट्रीय ज़ग्रेब फिल्म समारोह में महबूबे कोलाई द्वारा बनाई गई द फोर्थ वॉल को बाहर और शैक्षणिक संस्थान में बनाई गई सर्वश्रेष्ठ पहली फिल्म के लिए ज़लाटको ग्रिगरिक पुरस्कार मिला है।
जी, तो फिल्म के पात्र और फिल्म में शामिल सभी बधाई।
बहुत ही अच्छी फिल्म बनाई गई थी वो जो अफगान से ईरान आने वाले लोगों के बारे में, वो तो मैंने देखी है भैया और बहुत ही अच्छी फिल्म है वो।
बहुत अच्छी बात।
भैया अब लौटते हैं कमेंट्स की तरफ और आप भी तैयार रहें
जी।
ईरानी सेना इतनी मजबूत हो चुकी है कि दुश्मन हमला करने के बारे में सोच भी नहीं सकेगा, ईरानी कमांडर इस पर जदीद लिखते हैं। अगर अफगानिस्तान में कभी ईरान जैसी ताकतें होती तो आज ये देश आज़ाद हो सकता था और शांति से रह सकता था। इस्लामिक क्रांति का सभी मुस्लिम देशों के लिए एक संदेश था लेकिन उन्होंने इसे भुला दिया और अरब देशों की तरह अमरीकी इस्लाम के प्यार में पड़ गया जिसमें हर चीज़ पर अमरीका का नियंत्रण है जो कि एक दुखद फैक्ट है। और जब MKO और अन्य आतंकवादियों द्वारा आतंकवाद का शिकार होने के दौरान भी ईरान हमेशा आतंकवाद से लड़ने में ऊपरी हाथ रखता था।
ये बड़ा महत्वपूर्ण विषय है, बहुत अहम कमेंट है, बहुत अहम मुद्दे को इसमें उठाया गया है। ये बात महत्वपूर्ण है कि देश अपनी आंतरिक क्षमताओं को पहले तो जाने, फिर उनको विकसित करें और उनको प्रयोग करें। ये बेहद महत्वपूर्ण है। ईरान से भी यही पाठ मिलता है। ईरान ने, ईरान की जनता ने, ईरान के नेताओं ने, ईरान के क्रांतिकारी नेताओं ने इसी दिशा में काम किया और बहुत कामयाबी के साथ एक नमूना स्थापित किया। अफगानिस्तान के लिए भी जो बात है वो ये एक अच्छा नमूना साबित हो सकता है कि किस तरह अपनी क्षमताओं को समझें, अपनी कमजोरियों को देखें। इस वक्त अफगानिस्तान में जो उनकी बहुत बड़ी कमजोरी है वो समाज का बंटा होना है, जातिवादी बुनियादों पर, जातिवादी यानी अलग अलग जातियां वहां पर हैं वो आपस में बटी हुई हैं, आपस में जितनी समरसता होनी चाहिए वो उसकी कमी देखने में आ रही है, बटे हुए हैं। तो एक तो उनके लिए बहुत ज़रूरी है कि वो एकजुट हों, सबसे पहली बात है। फिर उसके बाद मिल के उन मुद्दों का समाधान करें जो अफगानिस्तान के लिए मुसीबत बन गए हैं, जैसे कि हिंसा, जैसे कि आतंकवाद।
दाइश के मुकाबले के लिए बगदाद को अमरीकी सैनिकों की कोई ज़रूरत नहीं है, इराकी प्रधानमंत्री। इस पर मुश्ताक महमूद लिखते हैं कि जियो USA इस टाइम टेबल से कभी सहमत नहीं होगा, उनका इराक छोड़ने का इरादा ज़ीरो है। ये इसलिए ऐसा खेल खेल रहा है ताकि इन धोखेबाज यांकी ठगों को अधिक समय मिले। वे संभवतः एक ऐसी घटना बनाएंगे जिससे इराक में रहने के लिए उन्हें एक और बहाना मिल जाए। इराक को उन पर तेजी से हमले जारी रखने चाहिए और हर दिन उनके सैन्य ठगों का जीवन नरक बनाने की जरूरत है, क्योंकि ये ठग हर दिन निर्दोष इराकी नागरिकों का जीवन नरक बनाते रहते हैं ताकि वे अवैध रूप से इराक पर कब्जा बनाए रखें।
अमेरिका अपने सैनिकों के साथ इराक में जिस तरह के कार्यक्रमों पर काम कर रहा है वो इराकी संप्रभुता का खुला हनन है। इराक के भीतर अमरीकी जासूसी विमान उड़ाने भरते हैं, अमरीकी ड्रोन विमान जासूसी के मिशन पर निकल जाते हैं। इराकी संगठनों को यही एतराज़ है कि इराक में रहकर अमेरिका दाइश से लड़ने के बहाने दाइश को ख़त्म करने के नाम पर दरअसल इराकी संप्रभुता का हनन कर रहा है। इराकी फोर्सेज जो इराक की सुरक्षा फोर्सेज हैं उनको निशाना बना रहा है और इराकी फोर्सेज और संगठनों की ओर से भारी दबाव है कि अमरीका वहाँ से निकले और अमरीकियों पर बराबर और मुसलसल हमले हो रहे हैं। कमेंट के बाद बारी है श्रोता के विचार सुनने की। हमारे किसी सम्मानीय श्रोता का हम विचार सुनते हैं।
जी, ये है पाकिस्तान से लियागत अली।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहू। लियागत अली अवान, सदर अल अवान नेशनल क्लब ऑफ पाकिस्तान शेखुपुरा, सफीर बराए अमन आलमी मुतहदा तंजीम ऑफ पाकिस्तान ननकाना साहब, आप सामईन से मुखातब हूँ। रेडियो तेहरान के तमाम सामईन को दिल की अथक राइयों से मुबारकबाद पेश करते हैं और रेडियो तेहरान के अमले को भी साथ साथ मुबारकबाद का पैगाम पेश करते हुए अल्लाह ताला से दुआ है कि पूरी दुनिया में कोरोना का खात्मा हो और तमाम मुसलमान एक होकर हर किस्म की कुर्बानी देने से दरेग ना करें। जहाँ तक रेडियो तेहरान सर्विस का तल्लक है, हम सब सामईन रेडियो तेहरान की सर्विस बड़े शौक ज़ौक से सुनते हैं। रेडियो तेहरान हर मौके पर हमें याद रखते हैं और हमसे रابطہ किया जाता है। बाल हमारा रابطہ भी खतूत के सिलसिले में या वॉइस मेल के ज़रिए इनसे रहता है, लेकिन आजकल डाक के निज़ाम का सिलसिला पाकिस्तान से भी और बैरून मुल्क से भी वैसा नहीं रहा कोरोना की वजह से, जिसकी वजह से कुछ दुश्वारियाँ पेश आ रही हैं। रेडियो तेहरान के प्रोग्राम एक से बढ़कर एक हैं और हमें इस्लामी रवायात का दर्स हर प्रोग्राम से मिलता है। साथ साथ ये बात भी काबिल ज़िक्र है कि हम और सामईन, जिसमें से हम जैसे सामईन के खतूत और वॉइस मेल सब में शामिल होती है, वहाँ मैं रेडियो तेहरान के अलावा काम से भी अपील करूँगा कि वो साबका रवायात को कायम करते हुए डाक का सिलसिला बहाल करें और लिटरेचर वगैरह प्रोग्राम गाइड ज़रूर इरसाल किया करें, क्योंकि बाज़ ऐसे सामईन हैं जिनकी पहुंच तक ये मौजूदा मीडिया की पहुंच नहीं है, यानी ईमेल और वॉइस मेल, और वो खतूत का सहारा लेकर प्रोग्राम में शामिल होते हैं। ये ख़ासकर उनके लिए मैं रेडियो तेहरान के हुकाम से अपील करता हूं कि वो सिलसिला पहले की तरह बहाल करें।
तो अब लियागत अली के बाद हमारे पास समय बहुत ही कम बचा है, तो भैया मैं जल्दी जल्दी अपने ईमेल आईडी और पते बता देती हूँ। तो हमारा ईमेल आईडी है hindi@ws.irib.ir और हमारी वेबसाइट का पता है parstoday.com/hi और व्हाट्सएप पर हमारा संपर्क नंबर है 0098903506592। तो भैया हम चाहते हैं कि हमारे श्रोता हमें इस नंबर से संपर्क करें और हम अगले कार्यक्रम तक के लिए अभी अनुमति चाहते हैं। मरियम मेहर दादी और भैया अहमद अब्बास को अनुमति दीजिए। खुदा हाफिज।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔ وگیان کی ڈگر۔
دوستو، وگیان کی ڈگر کے کنکڑے کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے۔
ایران کے ایک جیو ویگیانک نے اپنی دو چھاتراؤں کی مدد سے 11 برسوں تک شودھ اور انوسندھان کے بعد دنیا میں پہلی بار ایسا پرتیجن یا اینٹیجن بنانے میں سفلتا پراپت کی جو ملٹیپل سکلروسس نامک بیماری کا پتہ لگاتا ہے، جسے سنکھیپ میں MS کہا جاتا ہے۔ ان لوگوں نے پہلے 7 برسوں کے دوران گت 100 برسوں میں MS بیماری کے لیے جو کچھ ادھیان کیا تھا اور ویگیانک کام ہوا تھا ان سب کا سنکلن کیا، جس کی وجہ سے ان لوگوں نے MS کا پتہ لگانے والے 7 سے 8 اینٹیجن کی کھوج کر لی اور پھر ان کا ادھیان آرمبھ کیا۔ اس ایرانی جیو ویگیانک نے دنیا میں پہلی بار اینٹیجن کی مدد سے MS بیماری کا پتہ لگانے میں سفلتا پراپت کی۔
ادھیانوں سے پتہ چلتا ہے کہ 92% پروش اور 80% مہلاؤں میں 85% اوسروں پر اینٹیجن دوارا اس بیماری کا پتہ لگایا جا سکتا ہے۔ پشوؤں پر اس پریکشن کو بے حد سفل بتایا جا رہا ہے اور آشا ہے کہ اگلے کچھ ورشوں میں اس کھیتر میں اچھی خبر ملے گی۔ ایران کے سنندش وشو ودیالے میں شودھ کرتا نیترہین لوگوں کے لیے موبائل اور اسمارٹ چھڑی بنانے میں سفل ہوئے ہیں۔ ایک رپورٹ کے انوسار دنیا میں 28.5 کروڑ سے ادھک لوگوں کو آنکھوں کی روشنی میں سمسیا ہے، جن میں سے 3.9 کروڑ لوگ پوری طرح سے اندھے ہیں۔ اسی لیے ایرانی ویگیانکوں نے موبائل فون سے جڑا ایک بینڈ تیار کیا ہے۔ یہ الیکٹرانک بینڈ اندھوں کی کافی مدد کرتا ہے۔
آنکھوں کی روشنی سے ونچت لوگوں کے لیے بنائے گئے اس موبائل فون میں بریل کی مدد سے بٹن لگائے گئے ہیں، جس کی مدد سے سندیش بھیجا جا سکتا ہے اور کال ریسیو یا ریجیکٹ کی جا سکتی ہے۔ اسی طرح یہ موبائل فون ہینڈز فری سے بھی جوڑا جا سکتا ہے۔ اسی طرح ایرانی ویگیانکوں نے نیترہین لوگوں کے لیے ایک اسمارٹ چھڑی بنائی ہے، جو دنیا کی سب سے چھوٹی اسمارٹ چھڑی اور بھیڑ بھاڑ میں 5 سینٹی میٹر تک کی چیزوں اور خالی جگہوں میں میٹر تک کی چیزوں کو اسکین کر کے اس کی سوچنا نیترہین کو دے سکتی ہے۔
دوستو، ایران کی اسلامی یونیورسٹی کے ایک شودھکرتا نے فرانس کی لیل یونیورسٹی کے سہیوگ سے ایسے الیکٹروڈ بنانے میں سفلتا پراپت کی ہے جو پروٹین کے کسی ایک جگہ پر ایکترت ہونے کا پتہ لگاتے ہیں، جو واسطو میں پارکنسنس نامک ایک بیماری کا مکھ کارن ہے۔ یہ الیکٹروڈ اس بیماری کا پتہ لگا لیتے ہیں۔
دوستو، پچھلے کارکرم میں ہم نے کینسر پر چرچا کی تھی اور بتایا تھا کہ کن کارنوں سے یہ بھیانک بیماری ہو سکتی ہے۔ واسطو میں آج کینسر اتنا ہی پھیل چکا ہے کہ عام طور پر اگر کسی کو کوئی سمسیا ہوتی ہے تو اس کے من میں ایک بار کینسر کا خیال ضرور آتا ہے۔ اس لیے ہم آج کی چرچا میں اس بیماری کے لکشنوں پر چرچا کر رہے ہیں۔ کینسر کے بہت سے لکشن ہیں۔ سینے میں رسولی یا शरीर के किसी भी हिस्से में गांठ बनना, लंबे समय तक ठीक न होने वाले घाव, बहुत दिनों तक आवाज बैठी रहना, कभी न खत्म होने वाली खांसी, अकारण भार खत्म होना, निगलते समय गले में तकलीफ और अकारण थकान आदि कैंसर के लक्षण हो सकते हैं। वैसे ये भी याद रखना चाहिए कि ये सब निश्चित रूप से कैंसर के लक्षण नहीं हैं। वास्तव में एक विशेषज्ञ डॉक्टर ही बीमारी के बारे में अपनी राय प्रकट कर सकता है। इसलिए यदि किसी को अपने शरीर में इस प्रकार के लक्षण नजर आएं तो वो तत्काल रूप से विशेषज्ञ डॉक्टर के पास जाए, ताकि यदि जरूरत हुई तो उपचार शुरू किया जा सके।
कैंसर के आरंभिक चरण में दर्द नहीं होता, इसलिए जैसे ही आरंभिक लक्षण नजर आए उपचार का क्रम आरंभ कर देना चाहिए। यदि टेस्ट में कैंसर के लक्षणों की पुष्टि हो भी जाती है तब भी डॉक्टर ही ये फैसला करेगा कि ये लक्षण सच में कैंसर के ही हैं या फिर उसकी कोई और वजह है, क्योंकि डॉक्टर टेस्ट रिपोर्ट के अलावा भी बहुत कुछ देखता है। और इसी तरह से ये भी संभव है कि वो दूसरे और विशेष प्रकार के टेस्ट और एक्सरे आदि का रास्ता अपनाएं। इसी तरह खून और पेशाब आदि के टेस्ट से भी चिकित्सक को मदद मिल सकती है। इस प्रकार के टेस्ट से शरीर के किसी अंग, उदाहरण स्वरूप किडनी के बारे में विस्तार से जानकारी प्राप्त की जा सकती है। लेकिन इन सब के बावजूद केवल टेस्ट से चिकित्सक कैंसर की पुष्टि नहीं कर सकता।
एक्सरे भी कैंसर की जांच का एक तरीका है। इस प्रकार से चिकित्सक शरीर में ट्यूमर का पता लगाने में सफल होता है। एक्सरे, सीटी स्कैन, अल्ट्रासाउंड, एमआरआई और पीआईटी स्कैन वो तरीके हैं जिनकी मदद से चिकित्सक अधिक जानकारी प्राप्त कर सकता है। इसी प्रकार चिकित्सक अधिकांश अवसरों पर बायोप्सी का सहारा लेते हैं। इसके लिए चिकित्सक संदिग्ध अंग से टिश्यू का नमूना लैब भेजते हैं, जहां टेस्ट से पता चलता है कि कैंसर है या नहीं। इसके साथ ये भी पता चलता है कि कैंसर किस चरण में है और किस हद तक फैल चुका है।
दोस्तों, बहुत से कैंसर को शरीर में लक्षण पैदा होने से पहले ही पहचाना जा सकता है। कैंसर को यदि उसके लक्षण प्रकट होने से पहले ही पहचान लिया जाए और उसका पता चल जाए तो फिर उसका उपचार आसान होता है। ब्रेस्ट, गर्भाशय और बड़ी आंत जैसे अंगों के लक्षण से पहले जांच प्रचलित है। ब्रेस्ट कैंसर का पता लगाने का सबसे अच्छा तरीका मामोग्राफी है, जिसकी मदद से समय से पहले ही ब्रेस्ट कैंसर का पता लगाया जा सकता है।
कैंसर का उपचार उसके स्टेज पर निर्भर करता है। चिकित्सक आयु और स्वास्थ्य को भी मद्देनजर रखते हैं। प्रायः इलाज का मकसद पूरी तरह से ठीक करना होता है, लेकिन यदि ऐसा संभव न हो तो फिर चिकित्सक की ये कोशिश होती है कि जहाँ तक हो सके बीमारी का लक्षण कम किया जाए। उपचार की शैली बीमारी के हिसाब से बदलती भी रहती है। कैंसर के कुछ प्रकार में उपचार की एक ही शैली काम करती है, जबकि कुछ अन्य प्रकार के कैंसरों में एक साथ कई उपचार शैलियां प्रभावी सिद्ध होती हैं। उपचार शैली में कभी शरीर के एक अंग या पूरे शरीर का उपचार किया जाता है, कभी कभी कैंसर के लिए ऑपरेशन की जरूरत होती है और ऑपरेशन की मदद से ट्यूमर को बदन से निकाला जाता है, जबकि कभी कभी दवाओं से पूरे बदन में कैंसर की कोशिकाओं को नष्ट करने की कोशिश की जाती है।
कैंसर के कुछ मरीजों के लिए उपचार के वैकल्पिक तरीके भी इस्तेमाल किए जाते हैं, एक्यूपंक्चर, मसाज, जड़ी बूटी, विटामिन से उपचार आदि वो तरीके हैं जो बहुत से लोग इस्तेमाल करते हैं। बहुत से मरीजों का कहना है कि वैकल्पिक उपचार से उन्हें बेहतर महसूस होता है, लेकिन ये भी एक सच्चाई है कि वैकल्पिक उपचार शैली कभी कभी उपचार की प्रक्रिया में बाधा उत्पन्न कर सकता है, बल्कि कभी कभी तो उनका नुकसान भी होता है।
पूरी दुनिया में शोधकर्ता कैंसर का पता लगाने की नई नई शैलियों पर काम कर रहे हैं। इसके साथ ही उपचार में भी काफी बेहतरी आई है, जिसकी वजह से अब कैंसर के मरीज अधिक दिनों तक जिंदा रह सकते हैं। इसी तरह पहले की तुलना में अब कैंसर से छुटकारा पाने वाले मरीजों का जीवन अधिक बेहतर होता है। अंत में ये बता दें कि यदि आपको ये चिंता है कि आप कैंसर से बचाव के लिए सही उपाय नहीं करते, तो जीवन शैली में साधारण सा बदलाव, खान पान पर ध्यान देना और निरंतरता से टेस्ट इस चिंता को दूर कर सकता है। खान पान में फल, सब्जियां और इसी तरह की चीजें शामिल करने से काफी हद तक चिंता दूर की जा सकती है। अधिक तेल और मोटापे से बचना भी जरूरी होता है। धूप से भी बचना चाहिए, क्योंकि उससे स्किन कैंसर हो जाता है, इसलिए दोपहर के समय धूप से बचना चाहिए। 10 बजे सुबह के बाद से शाम 4 बजे तक जहां तक हो सके धूप से बचना चाहिए। इस तरह से अच्छी और स्वस्थ जीवन शैली अपना कर इस भयानक रोग से बचा जा सकता है। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। अगले कार्यक्रम तक के लिए हमें अनुमति दें। खुदा हाफिज।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा और प्रस्तुत है आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति सैयद रईसी ने विभिन्न देशों के प्रतिनिधिमंडलों से मुलाकात में ईरान का पक्ष रखा। ईरान और भारत ने संबंधों में विस्तार पर बल दिया। इसराइल ने दक्षिणी लेबनान में हिजबुल्लाह के ठिकाने पर हमला किया और भारत ने नियंत्रित कश्मीर में झड़पें और फिर देखा गया संदिग्ध ड्रोन। दोस्तों, हमें आशा है कि हमारा यह प्रसारण भी आपको सदा की भांति पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों एवं प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है pasttoday.ir। तो इसी के साथ अख्तर अब्बास और साथियों को अनुमति दें। खुदा हाफिज। Thank you.